السلام علیکم. پاکستان میں اس وقت شام کے ساتھ، بھارت میں 7:30 اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. پہلے آج کی اہم خبروں کا خلاصہ. پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران کورونا وائرس سے 13 اموات ہوئی ہیں. ہلاکتوں کی مجموعی تعداد 240 ہو گئی ہے، جبکہ متاثرہ افراد کی تعداد 11,514 ہے. سندھ حکومت کا نماز جمعہ کے موقع پر لاک ڈاؤن میں سختی اور مساجد میں نماز تراوی کے اجتماعات پر پابندی کا اعلان. افغانستان کی وزارت صحت نے گزشتہ 24 گھنٹوں میں 12 صوبوں میں 95 نئے کووڈ کیسز کی اطلاع دی ہے، جس کے بعد افغانستان میں کورونا سے متاثرہ افراد کی تعداد 1,330 ہو گئی ہے. دنیا بھر میں کورونا وائرس سے ہلاک ہونے والوں کی تعداد 1,91,000 سے بڑھ گئی ہے. برطانیہ میں ممکنہ کورونا وائرس ویکسین کے انسانوں پر تجربے کا آغاز ہوا ہے. امریکہ میں کورونا سے ہلاکتیں 49,963 ہو گئی ہیں، جبکہ اب تک 8,69,000 سے زیادہ کیس رپورٹ ہوئے ہیں. اٹلی میں 25,000 سے زائد اموات ہوئی ہیں، جبکہ 1,90,000 کے لگ بھگ کیس رپورٹ ہوئے ہیں. اور اب تفصیل. امریکہ کے صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ پاکستان نے کرونا وائرس کے مریضوں کے علاج کے لیے وینٹیلیٹرز بھیجنے کی درخواست کی ہے، جو انہوں نے منظور کر لی ہے. وائٹ ہاؤس میں اس بیماری سے نمٹنے کی کوششوں پر غور کے لیے ہونے والی بریفنگ میں صدر ٹرمپ نے کہا کہ کئی عالمی لیڈروں نے ان سے وینٹیلیٹرز کی شدید ضرورت کا اظہار کیا ہے اور واشنگٹن نے انہیں اس کی فراہمی کا یقین دلایا ہے. انہوں نے کہا کہ پاکستان نے بھی ان سے بات کی ہے اور ہم بہت خوشی انہیں وینٹیلیٹرز فراہم کریں گے. پاکستان کے اخبار ڈان کی اطلاع کے مطابق عالمی بینک کہنا ہے کہ سن 2020 میں پاکستان میں ترسیلات میں کمی کا تخمینہ لگایا گیا ہے. بینک کہنا ہے کہ یہ ترسیلات 23% کم ہو کر $17 ارب رہ جائیں گی، جبکہ سن 2019 میں 22.5 ارب ڈالر تھیں. کووڈ 19 کی وبا کے باعث معاشی بحران میں یہ کمی ہوئی ہے. بینک نے متنبہ کیا ہے کہ یہ بحران طویل اور گہرا ہو سکتا ہے. پاکستانی فوج کے ترجمان میجر جنرل بابر افتخار کا کہنا ہے کہ کرونا کے حوالے سے اگلے 15 دن بہت اہم ہیں. بہتر ہے کہ عوام گھروں کو عبادت گاہیں بنائیں اور احتیاط کریں. راولپنڈی میں نیوز کانفرنس سے خطاب کرتے ہوئے انہوں نے بتایا کہ کرونا وبا کی وجہ سے پاکستان کے مختلف علاقوں میں فوج کی تعیناتی کی گئی ہے، اس کے لیے فوج سیکیورٹی الاؤنس وصول نہیں کرے گی. میجر جنرل بابر افتخار کا کہنا تھا کہ پاکستان میں صورتحال اب بھی قابو میں ہے، لیکن پاکستانیوں کو اجتماعی احتیاط کی ضرورت ہے. ان کا کہنا تھا کہ لوگ رمضان میں اپنے گھروں کو عبادت گاہ بنائیں. میجر جنرل بابر افتخار نے بتایا کہ پاکستان میں سول اور فوجی قیادت مل کر اس خطرے کا مقابلہ کر رہی ہے. پاک فوج کی جانب سے 3.5 لاکھ سے زائد راشن بیگز مستحقین کو پہنچائے جا رہے ہیں. ڈی جی آئی ایس پی آر نے مزید کہا کہ چینی امداد اور طبی سامان پاک بحریہ کے جہاز کے ذریعے پہنچائے جا رہے ہیں. چین سے امدادی سامان کے 2 جہاز اور ڈاکٹرز کی ٹیم پاکستان پہنچی ہے. انہوں نے کہا کہ علماء کرام بھی اس پوری صورتحال میں کردار قابل تعریف رہا ہے، جبکہ میڈیا نے بھی اس دوران بھرپور کردار ادا کیا ہے. پاکستانی فوج کے ترجمان نے الزام عائد کیا کہ لائن آف کنٹرول پر بھارتی جارحیت میں کچھ عرصے میں اضافہ ہوا ہے. ڈی جی آئی ایس پی آر نے بتایا کہ جی ایچ کیو میں ہونے والے اجلاس میں بھارتی قیادت کے بیانات کا سخت نوٹس لیا گیا ہے. انہوں نے بتایا کہ بھارت نے کرونا وائرس کے آغاز سے لے کر اب تک 406 مرتبہ ایل او سی کی خلاف ورزی کی ہے. بھارتی فوج میڈیا کے ذریعے جھوٹا پروپیگنڈا کر رہی ہے. میجر جنرل بابر افتخار کا کہنا تھا کہ کرونا ایک عالمی وبا ہے، جس سے پوری دنیا متاثر ہوئی ہے. اس وبا کو مذہب سے جوڑنے کی بھارتی کوشش ناکام ہو گئی ہے. انہوں نے جعلی خبریں پھیلانے کی بھارت کی کوشش کی مذمت کی ہے. ڈی جی آئی ایس پی آر نے کہا کہ آرمی چیف نے تمام کور کمانڈرز کو بارڈرز اور ملک کی سیکیورٹی پر چوکس رہنے کی ہدایت کی ہے. وزیراعظم پاکستان عمران خان نے جمعرات کے روز مختلف ٹیلی ویژن کے ساتھ مل کر وزیراعظم امدادی فنڈ برائے کرونا قائم کے لیے عطیات جمع کیے ہیں، جس میں دنیا بھر سے پاکستانیوں نے فون اور ایس ایم ایس کے ذریعے اپنے عطیات جمع کروائے. اعداد و شمار کے مطابق احساس ٹیلی تھون پروگرام کے تحت 2.76 ارب روپے سے زائد کے فنڈز جمع ہوئے ہیں. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں. پتا ہے www.urduvoa.com.
کرونا کی وبا کے عالمی دنوں میں واشنگٹن سے خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن. آج کے پروگرام میں ہم بات کریں گے وزیر اعظم عمران خان کی جانب سے احساس پروگرام کے لیے ٹیلی تھان مہم پر, صوبوں اور وفاق کے درمیان لاک ڈاؤن اور کرونا کے خلاف حکمت عملی پر اختلافات کیوں ہیں, بیرون ممالک پھنسے ہوئے پاکستانیوں کو کیسے واپس لایا جائے, پنجاب اسمبلی کے ڈپٹی اسپیکر دوست محمد مزاری جو بذات خود متحدہ عرب امارات میں پھنس کر رہ گئے ہیں ان سے بات چیت کریں گے, امریکہ میں پاکستانی کمیونٹی چندہ دے یا اپنی مشکلات کا سامنا کرے, احساس پروگرام میں 1 کروڑ پلچ کرنے والے بزنس مین طاہر جاوید سے گفتگو کریں گے, پاکستان میں لاک ڈاؤن کا خاتمہ کیسے ہو, نفیسہ ہود بھائی کی تاجروں سے گفتگو پر مبنی رپورٹ, امریکہ میں 2 جماعتی قیادت اپنے شہریوں کی مدد کے لیے مزید کیا کر سکتی ہے, ڈیموکریٹس کی طرف سے عائشہ خان اور ریپبلکن طاہر رشید کی وائس آف امریکہ سے گفتگو, اور آخر میں ڈاکٹر مبشر فضل سے بات کریں گے کرونا کے خلاف ماہرین کی کوششیں, ساتھ ساتھ اچھی نیند, مناسب خوراک اور ورزش کی اہمیت پر. تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب اور بات کرتے ہیں دوست محمد مزاری سے, تحریک انصاف کے رہنما ہیں اور پنجاب اسمبلی میں ڈیپٹی اسپیکر ہیں.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 kHz پر.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن. کرونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام. سامعین, آپ جانتے ہیں کہ وزیر اعظم عمران خان, انہوں نے ایک طرف تو 8 ارب ڈالر کے قریب جو پیکیج ہے وہ پاکستان کے وہ عوام جو پاورٹی لائن سے نیچے ہیں یا آف کورس جو کام نہیں کر سکتے تھے ان دنوں میں, اور ان کے اندر احساس پروگرام کے بینر کے تلے ان میں ڈسٹریبیوٹ کیا گیا ہے. انٹرنیشنلی اس کو ایکنالج بھی کیا جاتا ہے, اور آج پرائم منسٹر عمران خان نے ایک ٹیلی تھون بھی اس ریفرنس میں کی اور کافی بڑا اماؤنٹ جو ہے وہ جنریٹ کیا ہے تاکہ احساس پروگرام کو دیا جائے. مزید بھی ایسے پلانز ہیں جس میں خاص طور پہ جو مزدور طبقہ ہے ان کی مزید مالی معاونت کے لیے. یہ بہت بڑا چیلنج اور خاص طور پہ پاکستان جیسے ملک کے لیے جو معاشی طور پہ پہلے کئی طرح کے دباؤ کا سامنا کر رہا تھا. سو ان تمام ایشوز کے اوپر ہم بات کرتے ہیں, اور پھر پنجاب اور سندھ ہم یہ بھی دیکھتے ہیں کہ ایک اچھی تقابل کی فضا ہے جو کہ ایک اچھی بات ہے, وہ بھی جنریٹ ہو چکی ہے. ہمارے ساتھ جو پرسنالٹیز پہ بات کرنے کے لیے موجود ہیں دوست محمد مزاری صاحب, ڈپٹی اسپیکر پنجاب اسمبلی, پاکستان تحریک انصاف کے رہنما, اور اس وقت ان سے بات کرنے کا ایک اور بھی حوالہ یہ ہے کہ وہ ان پاکستانیوں میں ہیں جو ظاہر ہے آن لائن بیٹھ کے اپنی گورنمنٹ کے ساتھ کنیکٹڈ ہیں, کیونکہ وہ یو اے ای میں موجود تھے اور فلائٹس جو ہیں وہ اس کا سلسلہ منقطع ہونے کی وجہ سے وہ ابھی واپس بھی نہیں جا پا رہی ہیں. سو مزاری صاحب بہت شکریہ آپ کا, آپ نے وائس آف امریکہ سے بات کرنے کے لیے وقت نکالا.
جی بہت شکریہ اسد صاحب.
کتنا بڑا چیلنج ہے, اب آپ تو خاص طور پہ دوسرے ملک میں بھی بیٹھ کے دیکھ رہے ہیں جن ملکوں کے اندر وسائل ہیں اگر اس کا موازنہ پاکستان سے کریں, سو یہ کتنا بڑا چیلنج بن رہا ہے وفاقی حکومت کے لیے, پنجاب حکومت کے لیے؟
یہ دیکھیں نا, آپ نے یہ دیکھا ہے کہ یہ ایک وائرس ہے جس نے پوری دنیا کو ہٹ کیا ہے, اور اس نے صرف ایک ملک کو ہٹ نہیں کیا, پوری دنیا پہ اس نے ایک نیگیٹو ایک افیکٹ چھوڑا, ایک خوف کی فضا ہر جگہ پہ پھیلی ہوئی ہے. اب اس ٹائم میں یو ای میں بیٹھا ہوں, ادھر اب تقریباً آج کوئی لگ بھگ 8,500-9,000 کیسز ہو چکی ہیں. حالانکہ ادھر آپ دیکھ لیں میڈیکل فیسلٹیز بہت بہتر ہیں, لوگوں کو سوشل سیکیورٹی بہت ہے, اور لوگوں کو بہت اچھی فیسلٹیز یہاں پہ ہوئی ہیں. اگر اس چیز کو کمپیئر کریں پاکستان سے, پاکستان میں وہ چیزیں ہمیں میسر نہیں ہیں. لوگوں کی ہائیجینک جو وہاں پہ لیول ہے, جو ان کے رہنے کے جو سسٹم ہے, رہن سہن ہے, وہ کوئی کچھ بہتر نہیں ہے. اس حوالے سے آپ دیکھیں نا, پاکستان کو اور بھی چیلنجز تھے جب پی ٹی آئی کی گورنمنٹ آئی. آپ کو پتا ہے اکنامک چیلنجز بہت زیادہ تھے, حالات بہت ہی خراب تھے, ایک عمران خان کے لیے ایک بہت ہی مشکل حالات تھے. آئی ایم ایف میں گئے ایک مشکل حالات میں, چیزوں کو ان لائن کرنے کی کوشش کی, اور چیزیں کچھ بہتری کی طرف, کچھ امید تھی کہ بہتری کی طرف انشاءاللہ اگلے سال تک کچھ ہوں گی. لیکن اس وبا نے آ کر پوری چیزوں کو, ساری چیزوں کو بہت برے طریقے سے ڈسٹرب کر دیا ہے. اور میں سمجھتا ہوں کہ ابھی جو ہمارے ہم جیسے انڈر ڈیولپڈ ملک ہیں, جب ملک جو ڈیولپ کر رہے ہیں, اس کے لیے اکنامیکلی ہمارے لیے بہت بڑا ایک چیلنج ہے. ہم لوگ بہت برے طریقے سے ہٹ ہوں گے, اور اس میں میں سمجھتا ہوں کہ ہمیں اپنے تمام پولیٹیکل جو ایک سوچ ہے, ایک سمجھ ہے, उसको यकजा करके आगे चलना पड़ेगा और एक कोई अच्छे तरीके से आगे बढ़ना पड़ेगा।
सही दोस्तों, जारी साहब ये बताइएगा कि अच्छे तरीके से तो आगे बढ़ना बहुत ज़रूरी है, लेकिन उसके लिए जो इत्तेफाक राय ज़रूरी है। अनफॉर्चुनेटली वैसे तो सियासी इख्तलाफ अमरीका के अंदर भी मौजूद हैं, लेकिन पाकिस्तान के अंदर ये इंतजामी अमूर में भी इसका अक्स नज़र आ रहा है। सिंध हो, पंजाब हो, वफाकी हुकूमत हो, बहुत कहना चाहिए कि इख्तलाफात हैं चीज़ों की हैंडल करने में। प्राइम मिनिस्टर इमरान खान जो हैं वो ग्रेजुअली शहरों को और इंडस्ट्री को खोलना चाहते हैं। कराची में सिंध गवर्नमेंट पकड़ धकड़ कर रही है, वो ये कहती है कि नहीं ऐसे बहुत ज़्यादा डिज़ास्टर हो जाएगा। सो ये कोऑर्डिनेशन नहीं है क्या वफाक और सूबों के दरमियान?
असद साहब मैं समझता हूँ कि सबसे जो इम्पोर्टेंट चीज़ इस टाइम जो हमें रियलाइज करनी चाहिए और मेरा ख्याल है कि इसमें हम सबको एक APC की तरफ जाना चाहिए सो दैट वी शुड बी ऑन द सेम पेज और कुछ चीजें हम क्लियर करें, उसमें तमाम पार्टियों की रिप्रेजेंटेशन हो, तमाम पार्टियों की शिरकत हो, ताकि हम चीजों को इनलाइन करें और हाउ टू मूव फॉरवर्ड इन दिस पोजीशन, जिधर एक हम वबा का मुकाबला कर रहे हैं, जिधर हम इकोनॉमिक क्राइसिस का मुकाबला कर रहे हैं। हम सभी ने इकट्ठे सोचना होगा, तमाम अपने पोलिटिकल जो हमारी राइवरीज है उसको छोड़ के हमने आगे बढ़ना होगा इस हवाले से।
सही, अब ऑफ कोर्स इसके ऊपर आप आ जाइएगा कि पंजाब गवर्नमेंट गवर्नेंस और स्पेशली अगर हम बात करें कि कोरोना के दिनों में जो बड़ा चैलेंज है और पंजाब सबसे ज़्यादा हिट भी हुआ है, चूँकि आबादी भी ज़्यादा है तो नंबर ऑफ़ पेशेंट भी वहीं पे ज़्यादा हैं। सो क्या आप देख रहे हैं, क्या ये कहना चाहिए कि मुनासिब इकदाम आते हैं, मुनासिब अरेंजमेंट्स हैं जो कोरोना से डील करने के लिए किए गए हैं?
देखिए मैंने जैसे पहले आपको बताया कि हम इन चैलेंजेस को उस तरीके से नहीं निपट सकते, हमारे लिए एक बहुत बड़ा चैलेंज है, सिर्फ पंजाब के लिए नहीं पूरे मुल्क के लिए चैलेंज है, क्योंकि हमारे पास वो फैसिलिटीज नहीं है, हमारे पास वो सिस्टम नहीं है, हम इन चैलेंजेस को निपटने के लिए तैयार नहीं है। आप देखेंगे जो मुल्क हमसे ज्यादा डेवलप है उनके लिए कितना कितना ज्यादा चैलेंज है और वो कितना सफर करें इन चीजों से, तो आप हमें देख लें, हम तो फिर भी एक तकरीबन डेवलपमेंट स्टिल प्रोसीजर में है। ये मैं समझता हूँ चैलेंज सबके लिए है और इसमें जहां तक पंजाब की बात है तो पंजाब गवर्नमेंट की पूरी कोशिश है और उनकी कोऑर्डिनेशन भी है फेडरल गवर्नमेंट के साथ, और मैं समझता हूँ कि फेडरल गवर्नमेंट की सिंध गवर्नमेंट के साथ भी एक कोऑर्डिनेशन होनी चाहिए इस हवाले से। जैसे हम बता रहे थे लॉकडाउन कहीं पे हो रहा है, कहीं पे सिंध गवर्नमेंट वहीं पे कार्रवाई कर रही है, कोऑर्डिनेशन बहुत लाजमी है इन हवाले से, और जब तक कोऑर्डिनेशन बेहतर होगी तो हम इसको बेहतर तरीके से इसको मुकाबला कर सकेंगे।
दोस्त मोहम्मद वजारी साहब ये बताइएगा, वज़ीर आज़म इमरान ख़ान उनका टेलीथॉन एहसास प्रोग्राम के लिए जो बताया गया इनिशियली कि वो 2 अरब 70 करोड़ से ज़्यादा के फंड्स जो हैं वो इकट्ठे हुए हैं, अपोजिशन का मनुक्ता नज़र सुन रहा था, वो कहते थे इतना पैसा तो अगर 4 इंडस्ट्रियलिस्ट को भी वो बिठा के बात करते तो वो मिल सकता था, इतना वक्त प्राइम मिनिस्टर को उस पर नहीं देना चाहिए था, एक तनकीद ये भी है। लेकिन आपके नज़र में इस तरह की मूव का क्या मकासद हो सकते हैं और वो कितने प्रोडक्टिव हो सकते हैं?
मैं असद साहब इसमें मैं सिर्फ एक ही मतलब बात कह सकता हूँ कि जो लोग जो अल्लाह ताला ने जिनको नवाजा है, जिनको तमाम सहूलतों से नवाजा है, वो खुद सामने आए और अपना एक किरदार अदा करें। अगर वो कहते हैं कि गवर्नमेंट उनको कहे और गवर्नमेंट आकर उनको रिक्वेस्ट करे, वो खुद इस चीजों को कोशिश करें अपने इलाकों में, अपने एरियाज में, अपने जो भी उनके सोर्सेज हैं उनको एक गरीब आदमी के लिए वो मैसर करें इस चीज़ों को।
सही मजारी साहब, एक और बात, अब इसमें मैराथन के अंदर या इसके अलावा प्राइम मिनिस्टर अलग से भी एक फंड इसके लिए क्रिएट कर चुके हैं और वो बार बार ओवरसीज़ पाकिस्तानी कम्युनिटी को देखते हैं, आप इत्तेफाक से इस वक्त वहाँ पे मौजूद हैं, जो पाकिस्तान का सबसे ज़्यादा जो कहना चाहिए वर्क फोर्स है वो मिडल ईस्ट के अंदर मौजूद है और वहाँ पे ज़्यादातर जो है ज़्यादातर वो लेबर क्लास है, चलो अमरीका बरतानिया यहाँ पे ज़्यादा बेहतर पोजिशन के ऊपर और वेल ऑफ लोग भी हैं, लेकिन ये जो पेंडेमिक है, जो आबाई आलमी आफाकी आफत है, इसकी वजह से हर शख्स मुतासर हुआ है। लोगों को मैंने यहाँ पे कहते हुए सुना है कि हमारे पास तो जो हो चुका वो हम करेंगे, लेकिन गवर्नमेंट को हुकूमत को हमारे साथ भी कंसोल करना चाहिए, हमारे साथ भी रबते में होना चाहिए, उनको पता होना चाहिए कि हम किस मुश्किल में हैं। सो ये दूसरी तस्वीर भी प्राइम मिनिस्टर के सामने, PTI के सामने, गवर्नमेंट्स के सामने है।
जैसे कि मैं आपको बताया कि असद साहब ये बहुत बड़ा चैलेंज है हमारे लिए, हम लोग उस तरीके से इन चैलेंजेस को हम सामना नहीं कर सकते जिस तरीके से हमने करना चाहिए और हमारे लिए बहुत मुश्किल हालात है। अब यहाँ पे देखें यूएई में तकरीबन कोई 40,000 लोग हैं जो मुझे पता लगा है कॉन्सुलेट से मेरा रब्ता हुआ है 40,000 लोग दे वांट टू गो बैक। उनके पास यहाँ पे एक तो वो लोग हैं जिनके जिनके वीजे एक्सपायर हो चुके हैं दूसरे वो लोग हैं जो यहाँ पे जॉबलेस हो चुके हैं। अब उनका जाना एक बहुत बड़ा चैलेंज है गवर्नमेंट के लिए। गवर्नमेंट के लिए सिर्फ एक चैलेंज नहीं बहुत से चैलेंजेस हैं और मैं समझता हूँ कि हर पाकिस्तानी को इस चैलेंज से निपटने में जो एक आफत हमारे ऊपर आई हुई है हर पाकिस्तानी को अपना किरदार अदा करना चाहिए वेदर ही इज इन पाकिस्तान वेदर ही इज आउट ऑफ पाकिस्तान।
तो ये तो खासतौर पर अगर आपने 40,000 मुलाजमीन की बात की है जो ले ऑफ हुए जिनके वीजे एक्सपायर हैं जिनको वापस जाना है तो स्पेशली जो चार्टर्ड फ्लाइट्स हैं वो तो बहुत एक्सपेंसिव इनके लिए भी हो जाएंगी तो इसके लिए कोई बहरी जहाज का बंदोबस्त नहीं हो सकता क्योंकि पाकिस्तान नेवी के पास काफी बड़े शिप्स हैं सो क्या इस तरह उनको वापस ले जाने की कोई तदबीर की जा सकती है?
यहाँ पे जहाँ तक मेरी नोटिस में बात आई है पाकिस्तान गवर्नमेंट ने इकदाम किए हैं और यहाँ पे फ्लाइट चल रही है काफी लोगों को यहाँ से ले जाया गया वापस और काफी लोगों को ले जाया जाएगा। आपका आइडिया अच्छा है अगर गवर्नमेंट इस पे इस आइडिया को कंसीडर करे तो मैं समझता हूँ कि इट्स नॉट अ बैड आइडिया।
आखिरी बात दोस्त मोहम्मद मजारी साहब लॉकडाउन के हवाले से पूरी दुनिया में इस वक्त राय जो है वो मुनकसिम है अमरीका के अंदर भी रियासतें हत्ता कि फेडरल गवर्नमेंट का कुछ और मौकफ है स्टेट्स कुछ और कहती हैं और नीचे मेयर जो हैं वो मुख्तलिफ उनकी राय है। प्राइम मिनिस्टर इमरान खान कहते हैं कि स्मार्ट लॉकडाउन जो है वो होना चाहिए यानी ग्रेजुअली खोला भी जाए कुछ खोला रहे कुछ सो क्या डेफिनेशन है स्मार्ट लॉकडाउन की और आप क्या समझते हैं इस पेंडेमिक को देखते हुए किस तरह इसको मैनेज करना चाहिए शहरों को खोलने की
बात है? जो एक अफसोसनाक बात है जो डेली वेजेस के लोग हैं बेचारे वो उस टाइम सबसे ज्यादा सफर कर रहे हैं जो कि अपना रोजगार अपना डेली बुनियादों पर कमाते हैं और अपने बच्चों का और अपना ध्यान रखते हैं। उस खान साहब की जो सोच है विजन है वो यही है कि डेली वेजेस जो लोग हिट हुए हैं उनको दोबारा कैसे उनके काम पे लगाया जाए ताकि वो अपने काम पे लगे और एटलीस्ट अपने बच्चों को फीड कर सके इन हालात के अंदर। आप देख रहे हैं कि इन हालात के अंदर सुनने में आया कि काफी लोग बेचारे इस पोजीशन में है कि उनके घरों पे फाके चल रहे हैं। अब इसी हालात को देखते हुए खान साहब ने एक डिसीजन लिया कि जो डेली वेजेस के जो मुलाजमीन है जो कि रोजमर्रा के जो जिसपे मतलब वो एक दिहाड़ीदार है उनको कोई ना कोई हेल्प मिले और इस हवाले से उन्होंने डिसीजन लिया।
बहुत शुक्रिया दोस्त मोहम्मद मजारी साहब डिप्टी स्पीकर पंजाब असेंबली हमारे साथ थे अपना ख्याल रखिए।
ताज़ा तरीन खबरों खुसूसी फीचर्स टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
ये वॉइस ऑफ अमेरिका है मैं हूँ असद हसन। आपने दोस्त मोहम्मद मजारी जो कि पाकिस्तान तहरीक इंसाफ के रहनुमा हैं और डिप्टी स्पीकर हैं पंजाब असम्बली के उनकी गुफ्तगु सुनी। अब हम बात करते हैं यहाँ अमरीका के अंदर एक बड़ी बिजनेस कम्युनिटी के लीडर और इसके साथ साथ पॉलिटिकली एक्टिव और पाकिस्तान के प्राइम मिनिस्टर इमरान खान उनके भी करीबी दोस्तों में शामिल हैं ताहिर जावेद साहब हमारे साथ मौजूद हैं और ताहिर जावेद साहब प्राइम मिनिस्टर इमरान खान जब एहसास प्रोग्राम के लिए टेलीथॉन कर रहे थे उसमें उन्होंने शिरकत भी की डोनेट भी किया लेकिन उनसे हम मालूम करते हैं कि हुकूमत पाकिस्तान के इन हालात में चैलेंजेस अपनी जगह पे लेकिन ओवरसीज पाकिस्तानी कम्युनिटी वो किन मुश्किलात से दोचार है। ताहिर जावेद साहब बहुत शुक्रिया आपका आपने मुझे ज्वाइन किया है।
जी जी बहुत शुक्रिया जी हेवन मी।
सो इन हालात में पहले तो प्राइम मिनिस्टर का जो एहसास प्रोग्राम के तहत ये टेलीथॉन था इसके बारे में आपकी राय और हमें हमारे सामीन को आप बताइए कि आपने पाकिस्तानी अमेरिकन की हैसियत से और जिनको खासतौर पर प्राइम मिनिस्टर अप्रोच भी कर रहे हैं कैसे कंट्रीब्यूट किया है?
देखिए प्राइम मिनिस्टर का इल्जाम तो बड़े लगते हैं कि ये फंड बड़ा इकट्ठा करते रहते हैं लेकिन फिर उसके साथ साथ आज ये भी देखने में मिला कि 2 अरब से ऊपर रुपया इकट्ठा किया जा चुका है इस एहसास प्रोग्राम के अंदर अदर देन द मनी केम फ्रॉम द गवर्नमेंट साइड।
जी 3 अरब तक तकरीबन बताया जा रहा है
3 अरब तक हो गया। तो आज का टेलीथॉन था उसमें भी 55 करोड़ रुपीज इकट्ठे हो गए थे। तो अब जब इन चीजों को देखा जाए तो आपको नजर तो आ जाएगा कि जी क्योंकि खान साहब को पैसे देने से लोगों को ये है कि जी आपको नजर आता है कि शौकत खानम से लेके और बहुत सारे नमल यूनिवर्सिटी एंड सो मेनी अदर प्रोग्राम के कॉन्क्रीट डिलीवरीज हो चुकी हैं, और ये एहसास प्रोग्राम के अंदर भी आपको कोई सैम्पलिंग नजर आती है कि अंदरून सिद्ध के अंदर लोग दुआएं दे रहे हैं कि जी हमें जिंदगी में पहली दफा कोई भी एड पहुंची है यहाँ पे, और ये वो लोग बोल रहे हैं जिन्होंने जो शायद इमरान खान के ना सपोर्टर हैं ना वोटर हैं। तो इन चीजों को देखते हुए बंदा, आपने पैसे तो देने ही है, देखिए रमजान आ रहा है, लोगों ने ज़कात देनी है, तो आपको कंट्रीब्यूट तो करना ही करना है, तो बेसिकली यू मैज वेल डू विद द पीपल, जहां पे आपको पता है कि रिटर्न जो लोगों के जेब में नहीं जाएगा, ये चीज यानी मस्कीनों गरीबों तक पहुंच जाएगी। फिर दूसरा ये भी है कि इनकी जो जो टाइगर फोर्स जो भी नाम के ऊपर लोगों को इख्तलाफ हो सकता है, लेकिन ये सारे के सारे वॉलंटियर्स हैं, जब तो आपका कॉस्ट ऑन डिलीवरी प्रीटी मच नथिंग है, तो जो आप डॉलर दे रहे हैं वो सीधा डॉलर गरीब की जेब में जाएगा, तो ये सारी चीजें अच्छी नजर आती हैं। अब अगर इसके अंदर 5-10% लीकेजेस कहीं हो भी जाती है, मैं कहता हूँ तो भाई आप जिन चैरिटीज के थ्रू जो हम यहाँ अमरीका में बैठ गए वो तो 70%
इवन यूनाइटेड नेशन के बारे में दायर जावेद साहब 60% एडमिनिस्ट्रेटिव एक्सपेंडिचर होता है। सो मैं एक थोड़ी सी इसमें बारीक सा लाइन है, मैं आपसे भी चाहता हूँ कि आप उसकी थोड़ी वजाहत करें, यानी इमरान खान बाहसियत फिलैंथ्रोपिस्ट कभी शौकत खानम के लिए कैंपेन चलाएं या नमल के लिए, तो वो हमने देखा है जैसे आपने भी कहा कि ट्रस्ट होता है, अब गवर्नमेंट के ऊपर आम तौर पर लोगों का भले वो ओवरसीज भी हों इतना ट्रस्ट नहीं होता। सो जब इमरान खान अब हुकूमत की माँ पर अपील करते हैं तो क्या नतीजा उसी तरह होता है?
नहीं देखिए, अपील तो पहले भी प्राइम मिनिस्टर्स करते रहे हैं, फ्लड प्राइम मिनिस्टर फ्लड फंड हम देखते रहे हैं, चीफ मिनिस्टर फ्लड फंड, ये पहले भी होती रही चीजें, और लोग उन लोगों के ऊपर भी इत्मीनान, एक ग्रुप ऑफ पीपल है जो ये देखते हुए भी कहता है कि देखें बहुत सारी चैरिटीज दुनिया में ऐसी मौजूद है जो 100% फ्रॉड है, तो ये लोगों को पता है ये चीजें भी कि वो बिल्कुल कुछ होता ही नहीं है, तो गवर्नमेंट के अदारों के थ्रू एक मैकेनिज्म है, आपको कम से कम ये पता चल जाता है कि डिलीवरी हो जाएगी, और खान साहब का तो एक यानी प्रूवन एक रैकेट एक ट्रैक रैकेट है कि भी उन्होंने डिलीवर करके दिया पहले, तो इसलिए उनकी कॉल के ऊपर बहुत दुनिया कह रही थी कि ये एहसास प्रोग्राम के अंदर इनको बड़ी मच मुंह की पड़ेगी और लोग इसके लिए नहीं निकलेंगे, कुछ लोग कह रहे थे कि ये मैं भी ईमानदारी की बात बताऊं कि मैं भी शुरू में सोच रहा था कि खान साहब को इस दफा उतनी सक्सेस नहीं होगी जितनी उनको पहले, लेकिन फिर भी आप देखें 3 अरब रुपया इकट्ठा होना बहुत बड़ी सक्सेस है आज के ये जो जहां पे पूरे ग्लोब।
लेकिन अपोजिशन का मैं नुकता नजर देना चाहूंगा, राणा सनाउल्ला को मैं एक टेलीविजन चैनल प्रोग्राम पे सुन रहा था, वो कह रहे थे कि देखें इतने घंटे उनके लफ्जों में तमाशा लगाया गया जिसके मकासद सियासी हो सकते हैं, और पैसे के हासिल हुए 55 करोड़ या मजमुई तौर पे 3 अरब, तो वो कहते हैं ये तो 4 लोगों को बुला लिया जाए तो इतने पैसे इकट्ठे हो सकते हैं, वर्जन गवर्नमेंट का अपोजिशन
नहीं अपोजिशन हो सकता है। राणा सनाउल्ला मुझे नहीं पता, अगर पास में इससे बड़े पैसे गवर्नमेंट के उसके ऊपर इकट्ठे होते रहे हैं तो मेरे नॉलेज में तो नहीं है, लेकिन मैं आपको ये बता देता हूँ कि आज के सिनेरियो के अंदर डोनाल्ड ट्रंप सब यहाँ पे खड़े होके अपने रिपब्लिकन से ये बोलें या कंट्री से पैसा इकट्ठा करने जाएंगे ना, उनको यहाँ पे इतने पैसे करना इकट्ठा लोगों से पैसे ले रहे हो, मैं फॉर एग्जांपल मैं अपनी बात करता हूँ, तो आज मैंने खान साहब को 1 करोड़ रुपए का प्रॉमिस किया तो मैं आपको भेज देता हूँ, और ये उस हालत के अंदर मैं उनको भेजने के लिए तैयार हूँ जहाँ पे मुझे यहाँ पे अपने 3,000-3,500 एम्प्लॉइज को घर बैठे तनख्वाह देने की एक कह लें कि चीज पड़ी हुई है मेरे
साथ, दबाव है बिल्कुल,
मोर देन 50% बिजनेसेस मेरे बंद पड़े हैं एंड ये रुके हुए हैं यहाँ पे, तो उसके बावजूद मैंने यानी किसी भी गवर्नमेंट पाकिस्तान को आज तक मैंने कभी इतना बड़ा डोनेशन इकट्ठा नहीं दिया था जो मैंने इनको देने के लिए, तो एक बंदे की बॉडी लैंग्वेज क्या है
सामिन को मैं मुझे मालूम है कि आप इसको ज्यादा इजहार नहीं चाहते, लेकिन हम दोबारा यानी सामिन को बता दें कि ताहिर जावेद साहब जो हमारे साथ मौजूद हैं ह्यूस्टन से, उन्होंने 1 करोड़ रुपया प्राइम मिनिस्टर के इस एहसास प्रोग्राम में जो गरीबों में तकसीम होगा, खास तौर पे जब कोरोना के बाद बिजनेसेस ठप पड़े हैं और आम आदमी जो खास तौर पे डेली वेजर सब बुरी तरह से मसाइल से दुचार है। सो ताहिर जावेद साहब, लेकिन अब ये बताएं कि आपने खुद एक जिक्र भी किया है कि आपके 50% बिजनेसेस खुद बंद हैं, यहाँ पे ओवरसीज पाकिस्तानी वो भी पाकिस्तान में सैलाब हो जलजला हो उसमें कंट्रीब्यूट किया करते थे, जो खुद 150-200 डॉलर के दिहाड़ी के मजदूर हैं, अब वो सारे तो देने की हैसियत तो क्या वो लेने वालों में खड़े हैं, तो ओवरसीज पे जो दबाव है क्या ये रियलाइजेशन दूसरी तरफ है या होनी चाहिए और कितना दबाव है ये भी बताएं।
نہیں ہے بھی, لیکن یہاں پہ ایک اور بھی چیز ہے نا. دیکھیں میں آپ کے ساتھ 100% اگری کرتا ہوں کہ یار وہ لوگ لیٹس سے کہ اوبر ڈرائیور یا ٹیکسی ڈرائیور وہ بھی خان صاحب کو $100 $150 پے کر دیتا تھا جب, لیکن آپ اس کی ٹیکسی اور گاڑی کھڑی ہے اور وہ خود بھی شاید دوستوں سے لے کے یا جس طرح کے یا اپنی پرانی سیونگ کھا رہا ہے. تو اب اس ان حالات میں جو میرے جیسے لوگ ہیں نا وہ ان کے اوپر یہ ذمہ داری اور بڑھ جاتی ہے. میں نے بھی آپ کو بتایا نا کہ میں نے اپنی لائف میں کبھی ایک دفعہ کسی ایک اپیل پہ اتنی بڑی اماؤنٹ جو تھی میں ہمیشہ ڈسٹریبیوٹ کر کے دیتا تھا, لیکن میں نے اس وقت دی کیونکہ میں سمجھ رہا ہوں کہ یہاں پہ کیونکہ وہ لوگ جو تھوڑے چھوٹے لیول کا بزنس مین یا جو ایک کام کرنے والا بندہ جو کنٹریبیوٹ کرتا تھا چونکہ وہ نہیں کر سکتا تو لہٰذا ذمہ داری جو ہے وہ پڑ جاتی ہے ان لوگوں پہ جو دے سکتے ہیں جو میرے جیسے بندے.
تو آپ کو بحیثیت کنٹریبیوٹر یہ بلیو ہے کہ آپ نے جو پیسہ دیا وہ صحیح جگہ پہ خرچ ہوگا؟
100% گارنٹی تو کسی چیز کی بھی نہیں دے سکتے کیونکہ دو چیزیں. اچھا میں کیا کرتا تھا, میں سالوں سال سے میرا ایک تھا کہ میں رمضان کے اندر اپنا میں اور میری وائف ہم 10 دن میں پاکستان جا کر کے تو ایک پیسے کو اپنے ہاتھ سے خرچ کرتے تھے. وہ ڈیپ ڈاؤن یہ جب سے آزاد کشمیر میں زلزلہ آیا اس وقت سے ہم نے ہر سال یہ کام کرتے تھے. تو وہ جا کر کے پھر وہ اس کے چھوٹے لفافوں کے اندر پیسے ڈال کے تو ہم 3-4 ہزار جو لوگوں کو مختلف جگہ پہ کبھی مظفر آباد کبھی مظفر گڑھ اور کبھی یعنی مختلف علاقوں میں دور دور جہاں کبھی سیلاب آ گیا کہیں زلزلہ آ گیا ادھر پہنچتے تھے. اچھا اب سچویشن یہ ہے کہ آپ نہیں جا سکتے تو یو ہیو ٹو چوز. تو ہم نے پھر یہی کیا کہ اس کو مختلف چیریٹیز کے تھرو ہم اس کو ڈیوائڈ کر کے بھیجتے ہیں. تو اس کے اندر آئی بلیو کہ عمران خان کا جو ایک انیشیٹو ہے یہ بھی اچھا. اس میں آپ یاد رکھیں کہ اتنا میڈیا انوالو ہو چکا ہے, آپ یہ بالکل غور سے رکھنا اس چیز کو. آج آج جب سب چینلز ان کو سپورٹ کر رہے ہیں تو یہ بہت زیادہ ان کے ان کی سکروٹنی اور ان کا جو واچ ہے نا وہ بہت زیادہ ہوگی. دوسری چیز آپ یہ دیکھیں کہ آج جو فنڈ ریزن ہو رہی تھی اس کے اندر بھی میڈیا نے ان کو لتاڑا تھوڑا سا خان صاحب کو کہ بھائی وہ ڈیم کا فنڈ کے پیسے کدھر گئے ہیں.
صحیح.
تو میں یقین کریں کہ ایک طرف آپ دیکھیں کہ سٹنگ پرائم منسٹر اور اس کو اس طرح کے سوال کر لیے جائے تو یہ اور یعنی آج سے پہلے مجھے آپ بتائیں کہ کسی نے تو اپرچونیٹی بھی نہیں دی تھی کہ آپ اس طرح کھلے کھلے یعنی اتنی بڑے وہ کہتے ہیں نا کہ حضرت عمر رضی اللہ تعالیٰ سے کسی نے پوچھ لیا کہ آپ نے اتنے پیسے سے اتنا لمبا کرتا کیسے سلوا لیا. تو بیسیکلی اور وہ بھی یعنی آج یہاں پہ کروڑوں لوگوں کو آن لائن ایک شخص نے بالکل ان کو پکڑا وہاں سے جھنجھوڑا کہ جی وہ ڈیم فنڈ کے پیسے کدھر پڑے ہیں اس کو آپ کیوں نہیں لگا سکتے. تو جو شخص آپ کو یہ ساری چیزوں کے جواب دینے کے لیے بھی ریڈی ہے اور اپنے آپ کو وہ اس سکروٹنی کے اندر ڈالنے کے لیے تیار ہے کہ جی پورا میڈیا میرے ساتھ بیٹھ کے اس کی فنڈ ریزنگ کرے تو کیا وہ میڈیا کل کو ان کو چھوڑ دے گا یا ان کو واچ نہیں کرے گا یا ان کے جو ڈسٹریبیوٹ کر رہی ہیں چیزیں ان کے پیچھے ان کے کیمرے نہیں جائیں گے؟ آپ کو بھی پتا اور مجھے بھی پتا ہے کہ پاکستان کے اندر آج کی ڈیٹ کے اندر جس جگہ پہ پانی نہیں ملتا آپ کو وہاں پہ آپ کو یہ میڈیا کا کیمرہ مل جاتا ہے.
Exactly. بالکل.
تو یہ لوگ واچ تو کریں گے. تو اس لیے یہ ساری چیزوں کو دیکھنے کے بعد آئی تھنک آج کے سینیریو میں جو میکسیمم چیک اینڈ بیلنسز آپ ایکسپیکٹ کر سکتے ہو اگر وہ ہو رہے ہیں تو اچھا. اب یہاں پہ ایک اور بھی چیز ہے, اگر میں اس طرح بیٹھ جاؤں گھر پہ اور نہیں یار ان کا اعتبار کوئی نہیں ہے وہ اس کا بھی اعتبار کوئی نہیں ہے وہ اس کا بھی تو پھر وہ تو نہ دینے والی باتیں ہوگی ساری.
Exactly.
میں خود جا نہیں سکتا لہذا کیا کروں کہ میں اس کو اپنے اکاؤنٹ میں رکھ کے بیٹھ جاؤں. رمضان آ گیا, رمضان چلا گیا, لوگ وہاں بھوک سے مر رہے ہیں اور میں یہ چکر کے میں پڑ جاؤں کہ یار یہ کبھی مجھے 100% کو کانفیڈنس دیا جائے تو میرا خیال ہے کہ مجھے اس کی پکڑ اس سے زیادہ ہو جانی ہے کہ تم اتنی زیادہ چیک اینڈ بیلنسز میں پڑے ہوئے تھے اور وہاں پہ لوگ بھوک سے مر رہے تھے. اس سے اچھا ہے کہ اس کے اندر میں اگر سمجھتا ہوں تھوڑی بہت اونچ نیچ ہو بھی جاتی ہے اگر 10 بندوں کو مل جاتا اور 11ویں کو نہیں ملتا آئی ایم فائن ود دیٹ.
بہت شکریہ طاہر جاوید صاحب, آپ نے جوائن کیا وائس امریکہ سے, آپ نے بات کی, آپ کا بہت شکریہ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ بھائی. پیش خدمت ہے, کورونا وائرس کے دوران سندھ حکومت اور تاجروں کے درمیان ہونے والی بات چیت پر مبنی رپورٹ. اس وقت سندھ حکومت تاجروں سے بات چیت کر رہی ہے کہ انہیں بعض شرائط طے کرنے کے بعد رمضان میں دکانوں کو کھولنے کی اجازت دی جائے۔ کراچی کے کمشنر افتخار شلوانی کا کہنا ہے کہ یہ فیصلہ 2-3 روز میں ہو جائے گا۔ واضح رہے کہ جمعرات کو سندھ انتظامیہ نے تاجروں کے ایک گروپ کو گرفتار کر کے 14 دن کی ریمانڈ پر بھیج دیا۔ کمشنر کہتے ہیں کہ یہ سندھ حکومت کے لاک ڈاؤن کی خلاف ورزی کر رہے تھے جو کورونا وائرس پھیلاؤ کو روکنے کے لیے کیا گیا ہے۔
اب تک ہم نے دکانیں بند رکھی ہیں، مین آبجیکٹیو وہی تھا کہ سوشل ڈسٹینسنگ اور جتنا بھی جو ایک چین ہے اس وائرس کی اس کو ہم بریک کر سکیں۔ تو اس میں جی خدا کا شکر ہے کہ اب تک ہمیں کامیابی حاصل ہوئی ہے اور اب تک ہم وہی لاک ڈاؤن ہم نے برقرار رکھا ہوا ہے۔ یہ ہماری یہی اس میں کوشش ہے کہ یہ وبا زیادہ نہ پھیلے۔
ان کا کہنا تھا کہ وہ تاجروں سے بات چیت کر رہے ہیں کہ وہ رمضان میں مشروط انداز میں اپنی دکانوں کو کس طرح کھول سکتے ہیں۔
بات چیت چل رہی ہے، جو اس کے ایس او پیز ہم نے ڈیولپ کیے ہوئے ہیں کہ اسی ایس او پیز کے اوپر یہ لوگ ایک انڈرٹیکنگ دیں گے اور جب وہ انڈرٹیکنگ ہمیں دیں گے اس کے بعد ان کو اجازت دی جائے گی۔ اب تک کسی کو بھی اجازت نہیں دی گئی۔
کمشنر نے اعتراف کیا کہ دکانداروں کو روزگار کی خاطر دکانیں کھولنا ضروری ہے، لیکن وہ کہتے ہیں کہ سندھ حکومت کی اول ترجیح ہے کہ لوگوں کی صحت کو محفوظ رکھا جائے۔
اس لیے ہم نے جو اسٹیپس اب لے رہے ہیں وہ یہی عوام کے مفاد میں لے رہے ہیں کہ کوئی ایسا اسٹیپ، دکانیں کھولیں گے، لوگ آئیں گے، کسٹمرز آئیں گے، اس کے اندر رش لگے گا، لوگ آپس میں ملیں گے، اٹ از ناٹ گڈ فار دا سٹی اینڈ فار دا ہیلتھ آف دا پیپل۔ تو اس لیے ہم نے ایڈمنسٹریٹو یہ اسٹیپس لیے ہیں اور ان شاء اللہ اس کی کمپلائنس کریں گے، اور یہ حکومت سندھ کی جو پالیسی ہے اسی کی کمپلائنس میں یہ ساری چیزیں کی جا رہی ہیں۔
شلوانی نے بتایا کہ انہوں نے گلشن اقبال، بہادر آباد، تارک روڈ، شہید ملت روڈ اور یونیورسٹی روڈ پر واقع سپر مارکیٹس کو ہدایات کی خلاف ورزی میں سیل کر دیا ہے۔ ان کا کہنا تھا کہ وہ اب تاجروں سے بھرپور تعاون چاہتے ہیں تاکہ دکانوں کو محفوظ انداز میں کھولا جا سکے۔
دیکھیں جی، اس میں بھی انشاءاللہ جو ہم ایس او پیز بنائیں گے اینڈ آئی ہوپ اس پہ تاجر حضرات اور جتنی بزنس کمیونٹی ہے وہ اس پہ عمل درآمد کرے گی اور ہماری مدد کرے گی کہ ہم اس وبا پہ کنٹرول کر سکوں گا، اور انشاءاللہ اس کا ظاہر فیصلہ حکومت سندھ کرے گی اینڈ دین ویل پاس دی اپروپریٹ آرڈر۔
یہ تھے کراچی کے کمشنر افتخار شلوانی۔ دوسری طرف آل کراچی تاجر اتحاد کے چیئرمین عتیق میر کا کہنا تھا کہ تاجروں اور سندھ حکومت کے درمیان بات چیت چل رہی تھی جب تاجروں کے ایک گروپ نے جذباتی ہو کر سرکاری احکامات کی خلاف ورزی کی اور جس کی وجہ سے وہ گرفتار کیے گئے۔
اس کے بعد تھوڑا سا ڈیڈ لاک آیا جس کی وجہ سے تاجروں نے جذبات میں آ کر ایک کچھ دکانیں کھولی اور اس کے بعد ایک دھڑے نے تاجروں کے یہ اعلان کیا کہ وہ یکم رمضان سے مارکیٹ کھلوا دیں گے، لیکن ایسی نوبت آئے گی نہیں۔ کل بہرحال ایک جذباتی فیصلہ تھا جس کی وجہ سے کل ان کی گرفتاری بھی عمل میں آ گئی اور وہ 14 دن کے ریمانڈ پہ جیل بھی۔
کمشنر کراچی نے ان گرفتاریوں پر کچھ کہنے سے انکار کیا، لیکن عتیق میر کہتے ہیں کہ جو سرکاری معیار یا ایس او پیز اس وقت تاجر برادری کو دیے گئے ہیں، اب تاجروں کا فرض بنتا ہے کہ وہ ان کو پورا کریں۔
دکانیں انشاءاللہ کھل جائیں گی، لیکن اس میں یہ بھی بات ہے کہ اگر کہیں پر بھی ان شرائط کو پورا نہ کیا گیا، سوشل ڈسٹینسنگ، اس کے علاوہ گلوز، ماسک اور وہ تمام تر احتیاط جو اس سلسلے میں دنیا میں رائج ہیں، وہ حکومتی اداروں کو حق حاصل ہے کہ وہ ان دکانداروں کو جو وائلیشن کریں انہیں سزا بھی ہو اور دکان سیل بھی کر دیں۔ کہ اگر مارکیٹوں کی سطح پر کرونا وائرس کی وبا میں وائرس میں اضافہ ہوا تو پھر یہ فیصلہ حکومت واپس لینے کی بھی اجازت۔
یہ تھے آل کراچی تاجر اتحاد کے چیئرمین عتیق میر۔ وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ بھوت بھائی۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن۔ کورونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام بار بار ہم آپ کو بتا رہے ہیں کہ ظاہر ہے ساری دنیا سے متاثر ہے لیکن امریکہ اس کا مرکز ہے اور امریکہ کے اندر پھر نیو یارک بڑی تعداد میں اموات یہاں پہ ہو چکی ہیں. اب کم و بیش 50 کے قریب یہ فگر جانے والا ہے, 47 پلس ہو چکی ہیں اور جو اینٹیسپیٹ کیا جا رہا تھا کہ وہ 60,000 تک اموات ہو سکتی ہیں. سو اس ریفرنس میں کافی فیئرز ہیں. دوسری جانب ریپبلکن پارٹی اور ڈیموکریٹک پارٹی جو آلریڈی $2 trillion کا اسٹیمولس پیکیج اپروو کر چکے ہیں, توقع کی جا رہی ہے کہ جمعہ رات کو ایک اور بل جو ہے وہ منظور ہوگا جو $484 billion کا ہے, وہ انٹرم ایڈ کا بل ہے. سو اس پہ بھی اتفاق ہوتا ہوا نظر آ رہا ہے. بات ہم کریں گے کہ اس مشکل میں دونوں پارٹیوں کے درمیان کتنی ہم آہنگی ہے اور ظاہر ہے چونکہ الیکشن کا سال ہے تو مخالفت اور سیاست کا ایلیمنٹ کتنا ہے. عائشہ خان ہمارے ساتھ موجود ہیں ڈیموکریٹک پارٹی کے ساتھ, ان کی وابستگی بالٹیمور میری لینڈ سے اور وہ اپنا ایک ریفائی پروجیکٹ بھی ان دنوں میں چلا رہی ہیں کمیونٹی کے لیے, ان کے لیے ہیلپ کا, گروسریز کا اور باقی چیزوں کا. جبکہ ڈیموکریٹک پارٹی سے ہمارے ساتھ موجود ہیں شکاگو سے طلعت رشید صاحب, الیکٹڈ پولیس کمشنر بھی ہیں اور ریپبلکن پارٹی سے ان کی وابستگی ہے. بہت شکریہ دونوں مہمانوں کا. طلعت رشید صاحب بتائیے گا, پریزیڈنٹ ڈونلڈ ٹرمپ اگرچہ وہ بہت ایگر ہیں کہ شہر جلد سے جلد کھولے جائیں, دباؤ ان کے اوپر بھی بڑھ رہا ہے, معیشت کے اوپر بھی کافی چیلنجز ہیں, تو لوگوں کی ریلیف کے لیے کیا کچھ پلان ہو رہا ہے اور یہ جو $2 trillion یا $484 billion کے پیکیجز ہیں یہ کس حد تک کافی ہوں گے؟
دیکھیں ٹرمپ تو اپنی طرف سے بہت کوشش کر رہے ہیں جس طرح انہوں نے پہلے کیا تھا کہ جتنی سمال چھوٹی جو بزنسز ہیں وہ زیادہ ہرٹ کر رہی ہیں تاکہ ایٹ لیسٹ وہ امپلائی رکھیں, ورنہ وہ لوگ جو گھر میں بیٹھے رہیں گے چیک کلیکٹ کرتے رہیں گے اس سے بہتر ہے کہ دیکھیں شوڈ گو بیک ٹو ورک اور کام کریں. اور ہاں فیئر ہے سب لوگوں میں کہ کورونا کا جو آج کل چل رہا ہے تو ایپیڈیمک جو ہے یا پینڈیمک اس کا خطرہ بھی ہے, لیکن یہ ہے کہ آپ اب تک گھر میں بیٹھے رہیں گے. یہاں پہ کچھ لوگ جو تنگ آ چکے ہیں وہ چاہتے ہیں کہ وہ واپس جاب پہ جائیں اور پروٹیکشن جتنی ہو سکتی ہے وہ کریں. اور جو پہلے جو $1 trillion جو ایڈ میں ملے تھے وہ تو آلریڈی ایگزاسٹڈ ہو چکے ہیں ود ان 2 weeks. اب جو آلموسٹ $500 billion جو دیکھیں نا سمال بزنس, میرے پاس بھی سمال بزنس ہے, میں نے اپلائی کیا ہوا ہے ہمیں نہیں مل رہا. اب یہ ہے کہ ڈیموکریٹ جو گورنمنٹ ہے نینسی پیلوسی جو بھی ہے یہ لوگ 2 ہفتے سے اس کو روک کے بیٹھے ہوئے ہیں, آج شاید ہو سکتا ہے اپروول, لیکن وہ بھی کافی اس کے ساتھ کنڈیشنز لگائی ہیں انہوں نے. تو اس میں کیا ہو رہا ہے, ایک ایوریج آدمی جو ہے وہ ہرٹ کر رہا ہے. اور ہمیں یہاں ابھی لوگوں کی کالز آ رہی ہیں چونکہ میں سٹی میں انوالو ہوں, اپنے مسلمانوں کی, پاکستانیوں کی, کہ جی ہمارے پاس مورگیج کے پیسے نہیں, ہمارے پاس کھانے کے پیسے نہیں, تو ہم لوگ سٹی سے کچھ کر رہے ہیں. آج بھی صبح 2 لوگوں کو ہم نے ان کی مورگیج پیمنٹ کا وعدہ کیا کہ ہم لوگ کر دیں گے, مطلب جو ہم سے ہو سک رہا ہے وہ کر رہے ہیں. لیکن ایٹ دا سیم ٹائم اگر یہ کچھ ریلیف مل جاتی ہے سمال بزنس کو, اگر 2 ہفتے پہلے مل جاتی تو یہی پیسہ جو ہے بزنسز کھولنے میں لگ جاتا اور وہ لوگ کام کرتے اور کسی پہ برڈن نہ ہوتے.
آف کورس اس میں جیسے مورگیجز, باقی 26 million سے زیادہ لوگ جو ہیں وہ جاب لیس ہوئے ہیں جب سے کرونا وائرس کا مسئلہ ہوا ہے اور وہ ان امپلائمنٹ بینیفٹس اس کے لیے بھی اپلائی کر رہے ہیں. عائشہ خان صاحبہ آپ بتائیے گا, آف کورس اگر اس کو اگر ہم پاکستانی آڈینس جو ہمیں سن رہی ہے وہ 2 trillion کو اگر ہم روپیز میں کنورٹ کریں تو شاید کئی دہائیاں وہ گھر بیٹھ کے کھایا جا سکتا ہے, لیکن امریکہ کی اخراجات اور امریکہ کے اندر آف کورس پھر اس کی اسپینڈنگ بھی ڈالر میں ہے, مارگیجز اینڈ ایوری تھنگ, سو چیلنج کتنا بڑا ہے اور اس کے اگینسٹ یہ جو سٹیمولس پیکیج یا ریلیف پیکیج ہے اس کا والیوم کتنا آپ کو نظر آتا ہے؟ حالانکہ یہ بھی کہا جاتا ہے کہ یہ بھی امریکہ کی تاریخ میں سب سے بڑا سٹیمولس پیکیج ہے.
سب سے پہلے تو تھینک یو, آپ نے مجھے موقع دیا کہ میں اپنے جو باتیں آپ لوگوں کے ساتھ شیئر کر سکوں. بات ایسی ہے کہ جیسے کہ آپ کو پتا ہے کہ یہ بہت زیادہ ڈیفیکلٹ ٹائم ہے ہم سب لوگوں کے لیے, پوری دنیا میں ایکچولی دیکھا جائے تو. اس موقع پہ جہاں تک میں اسٹیٹ گورنمنٹ اور لوکل گورنمنٹ کی بات کروں تو ہر کوئی کوشش کر رہا ہے ایک دوسرے کی ہیلپ کرنے کے لیے. میریلینڈ, تو میریلینڈ میں لوکل گورنمنٹ اور جو اسٹیٹ لیول پہ ہے دے آر ڈوئنگ اے لاٹ, بٹ اسٹل جابس بہت سارے لوگ جو ڈیلی ویجز پہ تھے اور جن کی جابس نہیں ہیں دے آر ویری سفرنگ. تو اس میں یہ ہے کہ میں سمجھتی ہوں کہ اس وقت جو وقت ابھی گزر رہا ہے اس میں ہمیں بیانڈ دا پارٹی لائن ہمیں سوچ کے काम करना होगा। अगर हम लोग ऐसा नहीं करेंगे तो हमें बहुत ज्यादा मुश्किलात का मजीद सामना करना पड़ जाएगा।
बहुत ज़्यादा उसमें आपको उसमें चैलेंजेस हैं। अब मैं दोनों, चूँकि आप अपनी अपनी कम्युनिटी को भी देख रही हैं, मैं दोनों से ये भी पूछना चाहूँगा। तो आयशा, सबसे पहले आप भी, कि आप एक फूड बैंक जो है वो रन कर रही हैं, लोग आपको कैसे मदद कर रहे हैं और आप आगे लोगों तक और कम्युनिटी तक कैसे पहुँच रही हैं?
वो ऐसा रहा है कि क्योंकि मेरी ऑर्गेनाइजेशन है और वो नॉन प्रॉफिट ऑर्गेनाइजेशन है चिल्ड्रन डेवलपमेंट सेंटर, तो हम लोग उसके बेस पे लोगों की हेल्प कर रहे हैं। लेकिन अभी क्या हो रहा है कि लोग पर्सनली दे आर पेइंग फ्रॉम देयर पॉकेट एंड ट्राइंग टू हेल्प ईच अदर। जैसे कि आपको मालूम है, स्पेशली द मुस्लिम कम्युनिटी, जैसे आपको मालूम है कि अभी रमादान आ गया और इतनी डिफिकल्ट सिचुएशन में रमादान है, बहुत सारी फैमिलीज ऐसी हैं जो कि स्ट्रगल कर रही हैं, जिनके पास नहीं है कि जो इस चीज को करें, इवन दो कि दे आर गेटिंग सम हेल्प फ्रॉम स्टेट, बट स्टिल इज नॉट इनफ फॉर दैट।
वो काफी उसमें नहीं है। और जो कि जैसे हमने जिक्र भी किया है कि इन 5 हफ्तों के दौरान जो है वो मिलियंस में लोग बेरोजगार हो चुके हैं। सो आप हमें बताइएगा तलत रशीद साहब, आपकी तो बराह रास्त जिम्मेदारी में भी आ जाता है, आप अपनी कम्युनिटी तक आपकी आउटरीच क्या है, आप उनको बीमारी से बचाने के लिए क्या कर रहे हैं और उनकी रिलीफ के लिए क्या कुछ किया जा रहा है वहाँ पे आपके यहाँ शिकागो में?
देखिए, हमारी एक एसोसिएशन है APA जिसको कहते हैं, एसोसिएशन पाकिस्तान अमेरिकन। हम जो है यहाँ पे जो मुस्लिम कम्युनिटी है, मैं भी उसका मेंबर हूँ, तो हम वो जितनी भी कॉल आती हैं हम उनको मस्जिद के, क्योंकि हमारी मस्जिद में काफी फंड है, आई मीन इट्स अ लॉट ऑफ मनी इन यू नो 6 figures, तो हम ये करते हैं कि ऑन नीड बेसिस जिनको जरूरत होती है हम उनको, अगर उनको खाने की जरूरत है तो हमको खाना प्रोवाइड करते हैं, अगर उनकी मोर्गेज पेमेंट की उनको जरूरत है रेंट वगैरह देने की तो हमको वो हमको प्रोवाइड करते हैं। अगेन ये डिपेंड करता है, क्योंकि उनको जाहिर है पैसे मिल भी रहे हैं, गवर्नमेंट से भी मिल रहे हैं, लेकिन जहां तक, क्योंकि होता ये है कि जैसे अपने लोग खासकर जो है मुसलमान, वो अपनी कम्युनिटी को नहीं बताना चाहते, वो कॉल करते हैं सिटी को। सिटी की जो कॉल आती हैं वो हम लोग उसको काफी रेंट में रखते हैं, तो वो सारी मेरे पास आती है, तो मैं फिर उनको प्रेफरेंस दे के जिनको ज्यादा जरूरत होती है उनके केस को ज्यादा आगे लेके जाते हैं, उनको जल्दी रिलीफ दे देते हैं, और जो कम है जो कुछ अफोर्ड कर सकते हैं उनको कहते हैं ठीक है जी आप क्यू में रहे हैं, हमारे पास इतने फंड्स हैं अभी, क्योंकि लेकिन अब चूंकि कोरोना की वजह से सब लोग घर बैठे हुए हैं, फंड्स भी कम आ रहे हैं, हमारी मस्जिद में ज़कात फंड बहुत पड़ा हुआ है, सदका का फंड बहुत पड़ा हुआ है, तो ये मौका है कि उन लोगों की मदद की जाए जिनको मदद की जरूरत है। तो हम कोशिश कर रहे हैं सिटी, बल्कि मेयर ने यहाँ तक एक साहब का कॉल आया जी के मेरे फादर 80 साल के पाकिस्तानी हैं, वो सिटीजन हूँ, मेरे 6 बच्चे हैं और मेरे पास कुछ भी नहीं है, तो मेरा बाथरूम टूटा हुआ है तो मैं उसको फिक्स करवाना चाहता हूँ, तो हमारे मेयर ने कहा कि उसका पैसा मैं देता हूँ अपनी जेब से। अब मतलब ये कि यहाँ तक सिटी जो है वो कर रही है, क्या कहते हैं, मदद कर रही है।
इवन हमने, आप अगर जो आप आयशा मैरीलैंड से और आप हमारे साथ शिकागो से हैं, लेकिन न्यूयॉर्क के मेयर के बारे में आया है कि वो रमजान के अंदर 5 लाख जो फूड के बॉक्सेस हैं वो सप्लाई करेंगे मुसलमान कम्युनिटी के अंदर। बहुत शुक्रिया आयशा खान, आप बाल्टीमोर मैरीलैंड से आपने डेमोक्रेटिक पार्टी को रिप्रेजेंट किया कि मुल्क के अंदर इमदादी पैकेजेस के रेफरेंस में क्या कुछ हो रहा है। तलत रशीद साहब, आप शिकागो से हमारे साथ थे, पुलिस कमिश्नर और रिपब्लिकन पार्टी से आपकी वाबस्तगी, आपका भी बहुत शुक्रिया।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में शाम 7 बजे से सुबह 7 बजे तक urduvoa.com पर बराहे राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका है और मैं हूँ असद हसन। आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम, और इस वक्त जो पर्सनालिटी हमारे साथ मौजूद हैं, डॉक्टर मुबशर फजल, अपने आप को डॉक्टर मोबी के नाम से वो पहचाने जाते हैं और कहलवाना पसंद करते हैं, डॉक्टर मुबशर फजल, उनकी दोनों एक्सपर्टीज़ हैं, एक तो ऑफ कोर्स मेडिकल प्रैक्टिशनर और आजकल के हालात में कोरोना पेशेंट्स, ان کو بھی ڈیل کر رہے ہیں اپنے دونوں اسٹیٹس کے اندر, میری لینڈ اور ورجینیا میں ان کے اپنے کلینکس ہیں, اور اس کے ساتھ ساتھ ان کے اندر ایک بڑا شاندار آرٹسٹ بھی ہے, تو اس لیے وہ لائف اسٹائل وتھ ڈاکٹر موبی کے نام سے اپنا پروگرام بھی کرتے ہیں مقامی ٹیلی ویژن چینل اور یوٹیوب کے لیے. سو ڈاکٹر مبشر کی جو خاص طور پہ آگے ایکسپرٹیز ہیں وہ ڈائٹ, سلیپ اینڈ ایکسرسائز, یہ وہ چیزیں ہیں جو ہم ایک لے مین کی حیثیت سے جانتے ہیں کہ جن سے ہمارا مدافعتی نظام, ہمارا امیون سسٹم وہ بہتر ہوتا ہے. اور آج کے دور میں ڈاکٹر یہ کہہ رہے ہیں کہ ایسے وقت میں جب کوئی تیر بہدف دوا نہیں ہے, سو انسان کا مدافعتی نظام ہی وہ چیز ہے جو بیماریوں سے اور اس طرح کے وائرسز سے بچا سکتا ہے. سو ڈاکٹر مبشر سے بات کرتے ہیں کہ کیا ایکسپیکٹیشنز رکھی جائیں, نئی ریسرچز کیا کہہ رہی ہیں, اور ان کا ایکسپیریمنٹ ایکسپیرینس کیا رہا ہے ابھی تک جب انہوں نے پیشنٹ سے ڈیل کیا ہے. ڈاکٹر مبشر بہت شکریہ آپ کا, آپ نے ہم سے بات کرنے کے لیے وقت نکالا.
تھینک یو آپ نے انوائٹ کیا, سامنے کے ناظرین سب تھینک یو آپ نے انوائٹ کیا اور موقع دیا. یہ بہت ہی امپورٹنٹ وقت ہے اس وقت ساری دنیا پہ, اور خاص طور پہ یو ایس میں یہ اس کا اس وقت بہت زیادہ پرسنٹیج یو ایس میں, ورجینیا میں اباؤٹ آئی تھنک 14,000 کیسز, میری لینڈ میں سوری 10,000, ورجینیا میں 3,000 ڈی سی ایریا میں, سو ڈی ایم وی ایریا میں آئی مین کور کریں تو اٹس اے لاٹ آف کیسز. میں ایز اے ہاسپٹلسٹ بھی کام کرتا ہوں, ایز اے نرسنگ ہوم میں بھی جاتا ہوں, تو مجھے بسائڈ مائی سلیپ پریکٹس تو مجھے زیادہ ادھر آج کل آئی تھنک نیوز میں کافی ہے نرسنگ ہوم کا کہ دیر آر لاٹ آف پیشنٹس دیئر جو کئی نرسنگ ہوم ہیں, دے آر ویری ویری رسکی پیشنٹس, ان کے ہائی رسک ہیں ایج کی وجہ سے, اینڈ دے کین ریئلی ڈائی اگر وہاں پہ انفیکشن اسپریڈ ہو. تو وی آر ویری کیئرفل وہاں پہ, وی آر ڈوئنگ لاٹ آف ٹیسٹنگ چاہے سمپٹمس ہوں یا نہ ہوں, وی آر ڈوئنگ لاٹ آف دیئر ٹیسٹنگ ٹو میکنگ شیور کہ وہ سمٹومیٹک اور اسمپٹومیٹک ہم پتہ کریں. دوسرا ہے کہ ایز اے پرووائڈر وی وانٹ ٹو میک شیور کہ ہم لوگ سارے ہیلدی پرنسپل اور ماسک اور وہ اویلیبل ہوں.
تو آپ ڈاکٹر صاحب ویسے یہی بتا دیں کہ اس میں سچویشن امپروو ہوگی اگر بات ہم ٹیسٹ کٹس کی کریں یا ایون پی پی ایز کی کریں, تو پہلے کی نسبت صورتحال بہتر ہے؟
ہاں آئی تھنک ریزلٹ اس لیے بہتر ہے کہ جو ٹیسٹنگ ہے وہ زیادہ اویلیبل ہو چکی ہے, تو ابھی ٹیسٹ کا ریزلٹس یو کین گیٹ.
اور ٹیسٹنگ کی جب ہم بات کرتے ہیں تو یہ پی ایس آر ہے یا وہ جو ریپڈ ٹیسٹ کٹس آئی ہیں ان کا بھی, ان کو بھی اپلائی کر رہے ہیں؟
پی سی آر بھی ہے اور وہ ہے نیزل سواب سے لیتے ہیں, دین یو کین گیٹ دیٹ. اس کی ٹیکنالوجی یہی ہے کہ اس کو ریورس کر کے ریڈ کرتے ہیں, اور خاص طور پہ ہمارے پاکستانی حضرات, ان کو آپ نے اچھا پوائنٹ ریز کیا کہ ان کا یہ ڈائٹ اور اس کا بڑا امپورٹنٹ ہے ڈائٹ, جو نمبر جو تین رسک فیکٹر جو آئیڈینٹیفائی ہوئے ہیں جو کمپلیکیشن پیشنٹ کے ہیں, وہ ہے جن کو ہائی بلڈ پریشر, ڈائبٹیز اور اوور ویٹ. سو آپ دیکھ لیں تو یہ ہمارے انفارچونیٹلی پاکستانیوں میں اور ایشین میں اسپینش میں بہت زیادہ ہے, اور اسی لیے میں اپنے پروگرام میں ایمفیسائز کرتا ہوں کہ بڑا ضروری ہے کہ آپ اپنا پارٹ کریں, ہاتھ صاف کریں, میک شیور ایوری تھنگ, آپ اس کو اپنی صحت کا خیال رکھیں, وہ دیٹ از موسٹ امپورٹنٹ. اینی باڈی کین ڈو دیٹ کہ اگر اپنی شوگر اور بلڈ شوگر, میک شیور آپ کی بلڈ شوگر ٹھیک ہو, بلڈ پریشر انڈر کنٹرول ہو, اور کوئی اوائڈ کریں کہ جہاں پہ آپ نے جانا نہیں ہے پلیز نہ جائیں ابھی, کیونکہ اس کی اتنی ٹریٹمنٹ نہیں ہے. ریگارڈنگ آپ نے پوچھا ٹریٹمنٹ کا, تو ابھی ہمارا انڈرسٹینڈنگ تھوڑی اس کی زیادہ بہتر ہو رہی ہے. کرونا وائرس سے کوئی ڈیفینیٹ ٹریٹمنٹ نہیں ہے, بٹ لیکن فیو ٹریٹمنٹ ہے, اگر ہائیڈروکسی کلوروکوین وغیرہ دیں شروع میں وتھ زنک, مے بی ورک سرٹن پاپولیشن, میرا خیال ہے.
لیکن اس کے بارے میں متضاد رائے ہیں, بعض ڈاکٹرز کے ایکسپیریمنٹس یہ کہتے ہیں کہ چونکہ کچھ باڈیز اس کو رسپونڈ کرتی ہیں کچھ نہیں. اب ویکسینیشن کے اعتبار سے میں بتائیے گا, آج خبریں یہ چل رہی تھیں یہاں پہ اور پاکستان میں بھی کہ چائنا نے کوئی ویکسین تیار کی ہے لیکن وہ پہلے ایکسپیریمنٹ کے فیز میں جاتا ہے کہ پاکستان کے لوگوں پہ اپلائی کیا جائے. اس سے پہلے ہم نے دیکھا تھا سیاٹل میں امریکہ کے اندر ایک ویکسین تیار ہوئی تھی, اس بارے میں کیا پیش رفت ہوئی ہے؟
دیکھیں देखिए आप जो वैक्सीन वर्क करता है ना वो इट वर्क्स आउट ऑफ व्हाट वी कॉल हर्ड इम्यूनिटी, मतलब कि आप अगर 50% लोगों को इम्यून वो वैक्सीन कर ले या अदर वे इम्यून हो, हर्ड इम्यूनिटी होती है कि आधे से ज्यादा पॉपुलेशन के इन्फेक्शन होगी, जैसे फ्लू है अगर हो जाता है और वो उससे वो हील हो जाते हैं या इंजेक्शन लग जाते हैं तो उससे जो इम्यूनिटी आती है दैट इज कॉल्ड हर्ड इम्यूनिटी, सारी कम्युनिटी की जो होती है वो होने में, अगर सपोज करो आज वैक्सीन होता भी, उसका कोई फायदा नहीं होने वाला था. लेकिन मेरी अपनी राय है कि बेस्ट है कि ये जो हमें टाइम मिला है ना लॉकडाउन से, ये टाइम मिला था टू रीअसेस, क्योंकि हमारे पास ना इक्विपमेंट थी ना टेस्टिंग थी, कुछ भी नहीं था इधर, तो ये दिस वाज अ टाइम टू गेट दैट कि इस शॉर्ट टाइम में आपने सबको टेस्टिंग वाइडली अवेलेबल होनी चाहिए. लाइक आप अभी होम टेस्टिंग भी वो शुरू कर रहे हैं विच इज वेरी वेरी गुड, कि आप घर में आपको शक पड़े आप टेस्ट कर लो. एक बात याद रखिएगा, टेस्ट करने का ये नहीं मतलब होता कि आपको कभी नहीं हो सकता, ठीक है ना. तो टेस्ट करने का तो उस वक्त आपको नहीं है, लेकिन आप बाहर निकलोगे आपको हो भी सकता है, तो बी केयरफुल विद दैट. तो जो बेस्ट डिफेंस है वो यही है, प्रिवेंशन है इस वक्त. और अनफॉर्चुनेटली आप अगर पूछेंगे मेरी अपनी राय क्या है कि फॉल में आई थिंक अनफॉर्चुनेटली जितनी जल्दी जाएगा नहीं, वी हैव टू कम अप विद द स्ट्रेटजी के हम इसको कैसे थोड़ा सा काम भी करेंगे और थोड़ा सा वो टेस्टिंग मस्ट है, आइडेंटिफाई रिस्क फैक्टर, एजुकेशन रिस्क फैक्टर, और वो ये कहना कि कुछ नहीं होगा वो तो नहीं होने वाला, और पहले वाली लाइफ कभी भी नहीं वैसे इतनी जल्दी होने वाली नहीं
है. बाल हो सकते. डॉक्टर मुबशिर ये बताइएगा, हम न्यूयॉर्क से तो बहुत खबरें सुनते हैं कि चूंकि हमारे लिसनर इस वक्त पाकिस्तानी हैं कि काफ़ी बड़ी तादाद में पाकिस्तानी बांग्लादेश इंडिया और उस एरिया की जो कम्युनिटी वो मुतासर हुई है. आई नो कि इसमें प्राइवेसी हम नाम नहीं ले रहे, लेकिन नंबर्स के अतबार से जो पेशेंट्स आपके पास आते हैं उसमें पाकिस्तानियों की और देसियों की शरह क्या है?
शरा न्यूयॉर्क में काफी है एक्चुअली. प्रॉब्लम ये है, आप देखना है एक दो चीजें, एक बहुत जो बड़ी इम्पोर्टेंट चीज है कि ज्यादातर जो पाकिस्तानी हजरात कुछ हैं हमारे न्यूयॉर्क में, हर एरिया में डिफरेंट है, तो वो कईयों के बेचारों के पास ना इंश्योरेंस है ना पैसे हैं ना कुछ भी नहीं है, ठीक है. तो वो डॉक्टर के पास जाएंगे नहीं, वो अव्वल बताते ही नहीं. मेरे भी कई पेशेंट है वो मुझे बताना ही नहीं चाहते कि वो बीमार थे, ठीक है. वो कहते हैं कि हम क्या करेंगे, और वो कहते हैं इससे अच्छा हमें कुछ हो जाए, जो भी होना हो जाए, और हम विल वॉक थ्रू दैट, ठीक है. ये जो अप्रोच है बड़ी खतरनाक
है.
तो वो ना इनके पास इंश्योरेंस है ना वो आई रियली जिसकी इंश्योरेंस है उनको नहीं टेस्टिंग मिल रही इतनी, तो जिनकी नहीं है वो तो खासतौर पर जो इलीगल है ना उनका बहुत बुरा हाल है. So, आप सोच भी नहीं सकते कि आई कैन गिव यू एग्जांपल. मेरे पास काम करने वाला हुआ था, वो पाकिस्तानी नहीं था लेकिन दूसरी, तो उसे वो काम कर रहा, तो मैंने कहा खाओगे पियोगे, तो कहता है मैंने 2 दिन से नहीं कुछ खाना खाया.
सही.
मेरे पास जो खाना है वो मैंने बच्चों के लिए रखा, तो मैंने कहा यार ये लो तुम इससे भी ले लो प्लीज, ऐसे नहीं करो. बट इट इज ये रियलिटी है. आप सोच रहे हैं कि लोग बाहर जाके वो
लेकिन वो मेजोरिटी जो 100-150 इन हालात में पाकिस्तान के अंदर भी वो कंट्रीब्यूट किया करते थे, वो तो खुद बुरी तरह मुतासर हो रहे हैं. सो गवर्नमेंट की एक्सपेक्टेशंस कितनी जायज हैं और जनमन है इन हालात में पाकिस्तान की हुकूमत की ओवरसीज पाकिस्तानियों से?
देखिए हम कुछ जरूर मदद कर सकते हैं. बाय द वे डॉक्टर्स की मेजॉरिटी, डॉक्टर्स के भी प्रैक्टिस से बहुत इफेक्ट हुई, सारों की इफेक्ट हुई है प्रैक्टिस. लेकिन ये है कि फिर भी अल्लाह का शुक्र है कि हम लोग जो कर सकते हैं वी आर डूइंग, ठीक है. तो मैं आपको ये बताऊं कि आई एम वर्किंग ऑन अ लो कॉस्ट वेंटिलेटर प्रोजेक्ट विद पाकिस्तान गवर्नमेंट, ठीक है. फ्यू ऑफ देम जो पाकिस्तान गवर्नमेंट के साथ डायरेक्टली हेल्प कर रहे हैं कि वी कैन बिल्ड अ वेंटिलेटर जो बड़ा कम कॉस्ट पे हो और उधर की सिचुएशन हेल्प कर.
इसमें डॉक्टर अताउर रहमान और فواد چودھری جو منسٹر فار سائنس اینڈ ٹیکنالوجی ہیں ان سے بات کی اور ڈاکٹر زارمین جو ہیڈ کر رہے ہیں ٹاسک فورس کو, انہوں نے بتایا تھا کہ دو وینٹیلیٹرز ہیں جن کے ڈیزائن اپروو ہوئے ہیں اور جن کے اوپر کام شروع ہو گیا, اور پھر میڈیا رپورٹس میں یہ دکھایا بھی گیا کہ ان کی ایک ایکسرسائز اور وہ آزمائشی طور پہ ان کو آپریٹ کیا بھی جا رہا ہے. سو اس میں آپ کا کنٹریبیوشن ہے ان دو ڈیزائنز میں جو اپروو ہوئے ہیں یا آپ کا ڈیزائن ڈفرینٹ ہے؟
میرا ڈیزائن آئی تھنک جو مجھے انفارمیشن تھے ٹوٹل 34 ڈیزائن تھے اوریجنلی جب سبمٹ ہوئے تھے, تو اس میں اندر انہوں نے جو ٹاپ میں لیے تھے میرا ان میں تھا. فائنل ڈیزائن آئی ڈونٹ نو کہ انہوں نے, لیکن آئی ایم اسٹل جو میرا, میں نے صرف ڈیزائن ان کو دیا تھا.
تو آپ نے اپنا ڈیزائن کو کیا, چونکہ امریکہ میں بھی بہت ضرورت ہے اور یہاں پہ تو نئے نئے مینوفیکچرر بھی سامنے آ رہے ہیں, سو کیا آپ نے ایف ڈی اے کو یا امیریکن ہیلتھ اتھارٹیز کو بھی یہ دینے کی کوشش کی, سی ڈی سی کو؟
ہاں ہاں, میرے ادھر پیٹنٹ ابھی فائل کیا ہوا ہے, اور ساتھ میں میں نے ایف ڈی اے سے ایمرجنسی پروسیجرز الاؤ کرنے کے لیے, ان کے ایک ہوتا ہے گائیڈ لائن, اس میں الاؤ کر سکتے ہیں, تو میں نے اس کے لیے پرسو کروں گا. لیکن بیسٹ یہی ہے, میں کہوں گا کہ پرابلم یہ ہے, آپ دو چیزیں میں پاکستان گورنمنٹ اور ساروں سے بھی کہا تھا کہ مین چیز ہے کہ وینٹیلیٹر از ناٹ اے سولوشن. ٹھیک ہے, جو وینٹیلیٹر پہ لوگ چاہتے ہیں نا, یوزلی اونلی 20% بچتے ہیں, ٹھیک ہے, تو 80% نہیں بچتے. اور یہ کہ آپ وینٹیلیٹر پہ اس کو چلانا بھی بہت بڑا کام ہے, بہت بڑا. اس لائک کہ آپ F-16 مل جائیں اور پائلٹ نہ ہو.
تو ڈاکٹر مبشر, ہم نے جس سے بات شروع کی تھی, آپ نے ڈائٹ کے ریفرنس میں تو ایک بات کر دی ہے کہ لوگ اپنے کھانے کا خیال رکھیں, اسپیشلی جو ڈائبیٹک ہیں یا پری کنڈیشنز ہیں, لیکن یہ بتائیں کہ یہ نیند اور ایکسرسائز یہ امیونٹی کے لیے کیسے کتنی مددگار ہے, اچھی نیند کیسے فائدہ پہنچا سکتی ہے ان حالات میں, خاص طور پہ جب ایک پینڈیمک کا سامنا ہے اور ایک وائرس ارد گرد ہے؟
اچھا, یہ آپ نے دیکھیے, اٹس ویری امپورٹنٹ کہ آپ نہ گھر میں ویسے بیٹھے نہ رہے صوفے پہ, تو وہ جو کاؤچ پوٹیٹو پہ بیٹھ کے ٹی وی دیکھنا وہ سب سے خراب کام ہوگا, ٹھیک ہے, تو اور کھانا کھاتے رہے تو اس سے بھی خراب ہے. بیسٹ ہے کہ آپ گھر میں ہی, اور وہ جو ایک تو ہے کہ آپ جو ہائی کاربز ہیں جو اتنا کھانا نہ کھائیں, اور ویسے بھی اچھی بات ہے رمضان شروع ہو رہا ہے, سو رمضان شروع ہو رہا ہے جس سے لوگ روزہ رکھیں گے, ان کو ہیلپ ہوگی اسپریچولی کے, اور ویسے بھی ان کو کھانے کا بھی جو ایک ہوتا ہے کہ کم کھائیں گے ہوپ فلی کہ وہ روزے میں, اس سے یہ ہے کہ جو کاربس جو ہے وہ ٹوٹل اماؤنٹ اتنی زیادہ کھا لیتے ہیں کہ جتنی برن ہی نہیں کر سکتے. سو سیکنڈ وہ ہے کہ ماڈریشن از دا کی, وہ یہ نہیں آپ اتنا نہیں کبھی کھا سکتے کہ میں, میری یہ ساری جو بک ہے اور یہ ایفرٹ ہے, میں نے خود 100 pound ویٹ لوز کیا ہوا,
100 pound,
ہاں, اور میں یہ روز خود پریکٹس کرتا ہوں. میں, میرا ہے کہ میں واک کرتا ہوں, میں کوئی جم نہیں جاتا, آئی جسٹ واک ایٹ ہوم بٹوین بیڈ رومس, میں وہی واک کرتا ہوں روز, بٹ آئی ڈو اٹ ویری ایوری ڈے, ٹھیک ہے, میں کوئی اسکپ نہیں کرتا. You want to eat, آپ تھوڑا کھاؤ اور پانی ٹھیک سے پیو, اور اسلام میں بھی ایکچولی سنت بھی آپ اتنا کھاؤ کہ آپ کی بھوک تھوڑی رہ جائے, یہ نہیں کہ آپ نے کھا کے بالکل بے ہوش ہونا ہوتا ہے, اس کی ضرورت نہیں ہوتی. تو آپ, وہ بڑا امپورٹینٹ ہے کہ,
اور اسی طرح نیند جو ہے,
ہاں, ماڈریشن میں رہیں, اور آپ دیکھیں گے کہ آپ کا روزہ بڑا اچھا جائے گا اگر آپ ماڈریشن میں اور اچھا کھائیں, میں مطلب بہت اوور نہ کھائیں, لائٹ رہے,
اور اسی طرح نیند بھی اچھی نیند کرنا باڈی کی,
اچھا, اور نیند کے لیے بڑا ضروری ہے. ایکچولی پہلے اسٹڈی تھی کہ اگر 4 hours یا اس سے کم سو تو آپ ویسے ہی زکام لگ جاتا تھا لوگوں کو, فلو, تو اس سے یہی ہے کہ جو آپ کی امیونٹی ہے وہ بہت ڈاؤن ہو جاتی ہے اگر آپ کم سو رہے ہو, تو وہ اٹ از سو امپورٹینٹ کہ جو اس کے لیے بیسٹ ڈیفینس ہی ہماری امیونٹی ہے, اور تو اس کی میڈیکیشن نہیں ہے نا. اگر آپ صحیح سے سو نہیں رہے ہو, آپ کی بلڈ شوگر ہائی ہے, آپ کو شوگر ہو گئی ہے, بلڈ پریشر ہائی ہے, اور آپ پھر بھی غلط چیزیں کھا رہی ہو, آپ کو یہ جو وائرس ہے نا, اٹس سو ٹرکی کہ جو آپ کی باڈی کے اندر ریسیپٹرز ہیں نا, لنگ کے اندر اور باقی, اس کو پتہ چل جاتا ہے کہ اس بندے کو بلڈ پریشر ہے. ایس انہیبیٹر, ایس ٹو ریسیپٹرز ہم کہتے ہیں, وہ زیادہ ایکسپریس ہوتے ہیں جن کو بلڈ پریشر کی دوائیوں پہ, اس کو مارک کر لیتا ہے یہ وائرس کہ اس بندے کو بلڈ پریشر, اینڈ از گوئنگ ٹو اٹیک دیٹ, یوز دیٹ. آئی آپ سوچیں کہ ہاؤ اٹ ول فائنڈ آؤٹ کہ اس بندے کا, تو اٹ از سو اسمارٹ کہ اس کو پتا ہے کہ اس کے اندر ویکنیس ہے, تو اٹ کین اٹیک یو, اور اس کو وہ میگنیٹ کی طرح اٹیک کرتا. سیم تھنگ, کھانا بھی آپ کو دھیان سے کھانا, ہمیشہ ہی کھانا, کوئی ایکسکیوز نہیں ہے میرے نزدیک، کوئی ایکسکیوز نہیں ہے.
ٹھیک، یعنی بیلنس فوڈ، بیلنس ڈائٹ اور مکمل نیند بہت مددگار ہے. ڈاکٹر مبشر نون ایز ڈاکٹر موبی، تھینک یو سو مچ، آپ نے ہمیں جوائن کیا، ہمارے ساتھ آپ پروگرام میں شریک ہوئے.
تھینک یو ویری مچ، تھینک یو. اچھا،
اور سامعین، اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.